रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। जेएनजी शहीद परिवारको कल्याणकारी कार्यक्रम संचालन गर्न अनुदान उपलब्ध गराउने सरकारको निर्णय। सामाजिक सद्भाव कायम राखी शान्तिपूर्ण निर्वाचनका लागि सघाउन प्रधानमन्त्री सुशीला कार्कीद्वारा सबै पक्षलाई आह्वान। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 77 जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृत नियुक्त। र अमेरिकाद्वारा बन्धक बनाइएका भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई लागू औषध सम्बन्धी मुद्दामा न्यूयोर्कको एक अदालतमा उपस्थित गराइदै कोलम्बिया र मेक्सिकोमा पनि सैन्य आक्रमण गरिने राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। सरकारले जेएनजी शहीद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले कल्याणकारी कार्यक्रम संचालन गर्न जेएनजी शहीद परिवार समाजलाई अनुदान दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा ओम बहादुर खड्कालाई बढ़ुवा गर्ने तथा नेपाल लेखा परीक्षण सेवा समूहीकरणतर्फ उपमहालेखा परीक्षक पदमा घनश्याम पराजुलीलाई बढ़ुवा गर्ने निर्णय गरेको छ। यस्तै बैठकले नेपाल सरकार र ओमान सरकार बीच हुने समझदारी पत्र स्वीकृत गर्ने, वन तेस्रो संशोधन नियमावली 2082 स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं संचार मन्त्री खरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सद्भाव कायम राखी शान्तिपूर्ण निर्वाचनका लागि सघाउन सबै पक्षलाई आह्वान गर्नुभएको छ। पूर्व सांसद मंचको एक प्रतिनिधि मण्डलसँग बालुवाटारमा आज साँझ भएको भेटमा प्रधानमन्त्री कार्कीले अहिले मुलुकको अवस्था निकै संवेदनशील रहेको र निर्वाचनको राष्ट्रिय कार्यभार पूरा गर्नै पर्ने भएकाले समाजका सबै पक्षलाई संयम, सहिष्णुता र सद्भाव कायम राख्न आग्रह गर्नुभएको हो। समाजमा शान्ति र सद्भाव कायम राख्दै स्वच्छ र भयरहित निर्वाचन सम्पन्न गर्नका लागि सबैको जिम्मेवार भूमिका आवश्यक रहेकोमा उहाँले जोड़ दिनुभयो। जिल्ला प्रशासन कार्यालय पर्साले आज साँझ 6 बजेदेखि भोलि बिहान 8 बजेसम्मका लागि वीरगंजमा कर्फ्यू आदेश जारी गरेको छ। अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन र निस्कनु पर्दा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरी वा 100 नम्बरमा फोन गरी बाहिर निस्कन हुन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ। वीरगंजमा आपसी सद्भाव भड़काउने खालका प्रदर्शन दिनहुँ हुन थालेपछि स्थानीय प्रशासनले आज दिउँसो 1 बजेदेखि वीरगंज क्षेत्रमा निषेधाज्ञा जारी गरेको भए पनि यसका बावजूद वीरगंजको लाठ गल्ली, छपकैया, वीरता लगायतका स्थानमा प्रदर्शन र झडप नरोकिएपछि साँझ 6 बजेदेखि कर्फ्यू आदेश जारी गरिएको हो। गृहमन्त्री ओम प्रकाश अर्यालले धनुषा र पर्सामा भएका धार्मिक सद्भाव र सहिष्णुतामाथि खलल पुग्ने किसिमका घटनाका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ। गृह प्रशासन र संघीय सरकारको तहबाट गरिनुपर्ने सबै किसिमका सुरक्षाका पूर्व तयारी र सजगता अप्नाइएको जनाउँदै गृहमन्त्री अर्यालले सबै पक्षसँग तत्काल सद्भाव र सहअस्तित्वको रक्षा हुने गरी समाजमा हिंसा भड्किन नदिन आग्रह गर्नुभयो। उहाँले आज गृह मन्त्रालयमा विभिन्न संवैधानिक आयोगका कार्यवाहक अध्यक्षहरू, सचिव तथा पदाधिकारीहरूसँग छलफल गर्नुभएको थियो। गृहमन्त्री अर्यालको अध्यक्षतामा आजै मध्य प्रदेश सहितका 21 जिल्लाका सुरक्षा समितिका पदाधिकारी र 7 प्रदेशका प्रदेश प्रहरी प्रमुखहरूसँग भर्चुअल बैठक सम्पन्न भएको छ। गृह मन्त्रालयमा आजै नागरिक समाजका अगुवाहरूसँग भएको छलफलमा गृहमन्त्री अर्यालले सामाजिक सञ्जाल मार्फत फैलाइने धार्मिक विद्वेष र भ्रामक खबर तथा सूचनाहरूप्रति सचेत रही समाजमा सामाजिक र धार्मिक सहिष्णुता कायम राख्न अनुरोध गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष महान्यायाधिवक्ता सविता भण्डारीले प्रतिवेदन पेश गर्नुभयो। आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले 36 जना जिल्ला न्यायाधीशलाई जगेडामा रहने गरी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका रूपमा तोकेको छ। आयोगले आजै 77 जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो। यही पुस 25 गतेदेखि लागू हुने गरी प्रतिनिधि सभा सदस्य ऐन 2074 दफा 8 बमोजिम न्याय परिषदको परामर्शमा 88 जनालाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरिएको थियो। विभागका अनुसार यसरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आगामी माघ 2 गतेदेखि आफ्नो निर्वाचन क्षेत्रमा खटिन निर्देशन दिइएको छ। नेपाली कंग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आजको बैठकमा आसन्न राष्ट्रिय सभाको निर्वाचनमा पार्टीको रणनीतिबारे छलफल भएको छ। कंग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा प्रमुख राजनैतिक दलहरूबीच न्यूनतम सहमति कायम गरेर जाने बारे छलफल भएको र यसबारे अन्तिम निर्णयका लागि भोलि फेरि कार्य सम्पादन समितिको बैठक बस्ने नेपाली कंग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले जानकारी दिनुभयो। प्रवक्ता डाक्टर महतले आजको बैठकमा राष्ट्रिय सभा निर्वाचन मत प्रभाव भएका सबै दलहरूसँग छलफल गरी सम्भावित तालमेल गर्ने बारे अन्तर्पार्टी छलफलहरू गर्ने निर्णय भएको बताउनुभयो। यसैबीच आजको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि नेपाली कंग्रेसका विभिन्न पाँच प्रदेश समितिका सभापतिहरूले संयुक्त अपील जारी गरी विशेष महाधिवेशनको औचित्य सकिएकाले फागुन 21 गते हुने प्रतिनिधि सभाको चुनावमा केन्द्रित हुन पार्टी पंक्तिलाई आह्वान गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी एमाले भोलि केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। एमालेका सचिव भानुभक्त ढकालले समसामयिक राजनैतिक परिस्थिति, राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचन र पार्टीको दोस्रो केन्द्रीय कमिटिको बैठक तयारीबारे छलफल गर्न बैठक डाकिएको जानकारी दिनुभयो। उहाँका अनुसार बैठक बिहान 9 बजे ललितपुर च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सांसदहरूले नेपालको इतिहास र संस्कृतिसँग सम्बन्धित सबै ज्ञान सामग्री अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण तथा कानूनी संरक्षण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकमा सांसदहरूले शिक्षालाई सुसंस्कृत राष्ट्र निर्माणको आधारका रूपमा उल्लेख गर्नुहुँदै विज्ञहरूसँग परामर्श गरी राष्ट्रिय पुस्तकालय नीति र पुस्तकालय ऐन अगाडि बढ़ाउनु पर्ने सुझाव दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रात
तपाईँको नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नक्कली नोट छाप्ने मेसिन सहित थप 2 जना पक्राउ परेका छन्। नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले बाराको कलैया उपमहानगरपालिका 2 का 28 वर्षीय गौरी शंकर यादव र फेटा गाउँपालिका 3 का 28 वर्षीय रवि कुमार श्रीवास्तवलाई बाराबाट पक्राउ गरेको हो। श्रीवास्तवले भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नक्कली नोट छाप्ने मेसिन, कम्प्युटर प्रिन्टिङ मेसिन लगायत सामग्री नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो। प्रहरीले केही दिन अघि गोकर्णेश्वर नगरपालिका 8 अत्तरखेल चोकबाट 1,000 दरको 93 थान नक्कली नोट सहित 6 जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरूमाथि अनुसन्धानका क्रममा प्रहरीले थप 2 जनालाई पक्राउ गरेको हो। मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुर जिल्लाको त्रियुगा नगरपालिका 7 होक्से खण्डमा ट्र्याक्टर दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 2 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङका अनुसार दुर्घटनामा त्रियुगा नगरपालिका 6 जलजले बस्ने 43 वर्षीय राजा हुसेन अली र मोहनपुर बस्ने 26 वर्षीय आशा सदाको मृत्यु भएको हो। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको सिमेन्ट घोल्ने मिक्सर मेसिन जडान गरिएको ट्र्याक्टर ओरालो सड़कमा अनियन्त्रित भई दुर्घटना भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाद्वारा बन्धक बनाइएका भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी श्रीमतीलाई लागू औषध सम्बन्धी मुद्दामा न्यूयोर्क स्थित अदालतमा उपस्थित गराइने भएको छ। भेनेजुएलामाथि पूर्ण नियन्त्रण कायम भएको दावी गर्नुहुँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मादुरो दम्पतीलाई अदालतमा उपस्थित गराइने बताउनुभयो। भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगीले सत्ता हस्तान्तरणका क्रममा सन्तुलित र सम्मानजनक व्यवहार गर्न वाशिङटनलाई आग्रह गर्नुभएको छ। यसैबीच राष्ट्रपति ट्रम्पले कोलम्बियाका राष्ट्रपति गुस्ताओ पेट्रोले आफ्नो चेतावनीलाई गैर कानूनी भन्नुभएपछि कोलम्बियामा पनि सैनिक आक्रमण गर्ने धम्की दिनुभएको छ। उहाँले भेनेजुएलामा थप आक्रमण हुने र मेक्सिकोलाई पनि तयार रहन चेतावनी दिनुभएको छ। यसैबीच क्युबाली सरकारले भेनेजुएलामा भएको अमेरिकी सैन्य कार्यवाहीमा 32 जनाको मृत्यु भएको आधिकारिक रूपमा पुष्टि गरेको छ। क्युबाली अधिकारीहरू भेनेजुएलाको सरकारको अनुरोधमा त्यहाँ सुरक्षा र सैन्य कार्यमा संलग्न थिए। घटनापछि क्युबाले 2 दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। युरोपेली संघ ईयूले भेनेजुएलामा थप तनाव नबढ़ोस् भन्नका लागि सबै पक्षलाई शान्ति र संयम अपनाउन आग्रह गरेको छ। बेलायतमा लागू भएको नयाँ नियमले दिउँसोको समयमा जंक फूडको टीभी र अनलाइन विज्ञापनहरूमा प्रतिबन्ध लगाएको छ। यसलाई बेलायत सरकारले बाल्यकालको मोटोपनाको सामना गर्न विश्वकै अग्रणी कार्य भनेको छ। प्रतिबन्ध चिल्लो पदार्थ, नून वा चिनीमा उच्च उत्पादनहरूका विज्ञापनहरूलाई लक्षित गर्दै हरेक वर्ष बच्चाहरूको आहाराबाट उल्लेख्य क्यालोरीहरू हटाउने अपेक्षाले गरिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
देशको समग्र आर्थिक अवस्थाको तथ्याङ्कीय माध्यमबाट यथार्थ चित्र प्राप्त गर्न सरकारले दोस्रो राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन गर्ने भएको छ। राष्ट्रिय आर्थिक गणना 2082 को कार्यतालिका, लोगो र नारा सार्वजनिक गर्न काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयले आगामी वर्षको असारसम्म तथ्याङ्क संकलन सम्पन्न गर्ने लक्ष्य लिएको जानकारी गराएको छ। जिल्ला स्तरमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरी 2082 चैत 1 गतेदेखि 2083 असार मसान्तसम्म देशैभर तथ्याङ्क संकलन सम्पन्न गर्ने लक्ष्य लिएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले महिला मैत्री औद्योगिक नीति व्यावहारिक रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड़ दिनुभएको छ। सोमबार काठमाडौँमा आयोजित अन्तर्क्रिया कार्यक्रममा उद्योग मन्त्री सिन्हाले महिला उद्यमीलाई उद्योग तथा व्यवसाय क्षेत्रमा प्रेरित गर्नु आवश्यकता भएकोमा जोड़ दिनुभयो। उहाँले महिलाको उद्यमशीलता विकासले समग्र अर्थतन्त्रलाई बलियो बनाउन समेत सहयोग पुग्ने उल्लेख गर्नुभयो। कार्यक्रममा सहभागी वक्ताहरूले स्टार्टअप क्षेत्रमा महिलाले भोग्दै आएका चुनौती, वित्तीय पहुँचको अभाव, सामाजिक सोच, सिप विकास र बजार पहुँच जस्ता चुनौतीहरू समाधान गर्न समन्वयात्मक पहल आवश्यक रहेको औन्याउनु भएको थियो। कोशी प्रदेशमा स्टार्टअप उद्यमको विकासको प्रवृत्ति तीव्र गतिमा बढ़िरहेको पाइएको छ। नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले सार्वजनिक गरेको विशेष अध्ययन प्रतिवेदनले प्रदेशका 14 जिल्ला मध्ये 10 जिल्लामा गरिएको अध्ययनले त्यस्तो तथ्याङ्क देखाएको हो। त्यसक्रममा 41.3% कृषि तथा वनजन्य, 18.1% उत्पादनमूलक, 17.5% सेवामूलक, 13.8% पर्यटन तथा 9.8% सूचना प्रविधि क्षेत्रमा केन्द्रित भएर अध्ययन गरिएको प्रतिवेदनले उल्लेख गरेको छ। अध्ययनमा समावेश भएको स्टार्टअपहरूको कुल लगानी 2.56 अर्ब रुपियाँ रहेको प्रतिवेदनमा उल्लेख छ। अन्तर्राष्ट्रिय कार्यालय भैरवाले चालू आर्थिक वर्षको 5 महिनामा लक्ष्य भन्दा बढ़ी राजस्व संकलन गरेको छ। कार्यालयले त्यस अवधिमा 5.36 करोड़ 83 लाख 8 हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा 121.1 अर्थात 6.50 करोड़ 32 लाख 7 हजार राजस्व संकलन गरेको छ। सोमबार नेपाली शेयर बजारको परिसूचक 28.73 अंकले बढ़ेर 2639.37 को बिन्दुमा कायम भएको छ। सोमबार विभिन्न 335 कम्पनीहरूका 1.24 लाख 60 हजार कित्ता शेयरहरू 6.47 करोड़ 37 लाख 36 हजार रुपियाँमा किनबेच भएका छन्। सोमबारको कारोबारमा सबै समूहका उपसूचकहरू बढ़ेका छन्। भोजपुरको आमचोक गाउँपालिकाले सामूहिक कृषिको अवधारणालाई व्यवहारमा उतार्दै 120 रोपनी क्षेत्रफलमा घारी सामुदायिक कृषि फर्म सञ्चालनमा ल्याएको छ। स्थानीय किसानलाई व्यावसायिक बनाउँदै कृषिमा आत्मनिर्भर गाउँपालिका निर्माण गर्ने उद्देश्य सहित गाउँपालिकाको 50 लाख र प्रदेश सरकारको 20 लाख गरी 70 लाख रुपियाँको लगानीमा फर्म स्थापना गरिएको हो। पूर्वी पहाड़ी क्षेत्रमा नमूना कृषि फर्मको रूपमा विकास गर्ने लक्ष्य सहित सञ्चालनमा ल्याइएको त्यस फर्मलाई दीर्घकालीन रूपमा कृषि अनुसन्धान, सिकाई र प्रविधि हस्तान्तरण केन्द्रका रूपमा स्थापित गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ।
अब खेल समाचार अजय बमबाट।
राष्ट्रपति रामचन्द्र पौडेलले T20 विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताउँदै यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित विश्वकप ट्रफी सार्वजनिकरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो। आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक संकेत भएको राष्ट्रपति पौडेलको भनाई थियो। त्यस्तै राष्ट्रपति पौडेलले नेपालमा विश्वकप ट्रफी ल्याई नेपाली क्रिकेट र जनताको उत्साह एवं आत्मविश्वास अभिवृद्धि गरेकोमा अन्तर्राष्ट्रिय क्रिकेट परिषदलाई धन्यवाद दिनुभयो। यसै गरी राष्ट्रपति पौडेलले नेपालमा आयोजना हुन लागेको महिला विश्वकप ग्लोबल छनौट तथा भारत र श्रीलंकामा आयोजना हुन लागेको आसन्न T20 विश्वकपमा सहभागी हुने महिला तथा पुरूष राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिनुभयो। राष्ट्रपति भवन शीतल निवासमा सोमबार उक्त ट्रफी प्रदर्शन गरिएको हो। राष्ट्रपति पौडेल नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कप्तान रोहित कुमार पौडेलले ट्रफी सार्वजनिक गर्नुभएको थियो। क्यानका अनुसार ट्रफी 7 जनवरीसम्म नेपालमा प्रदर्शन गरिनेछ। नेपालमा यसअघि सन् 2018 अन्तर्राष्ट्रिय एक दिवसीय ओडीआई विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो। त्यति बेला काठमाडौँ र पोखरामा ट्रफी प्रदर्शनका लागि राखिएको थियो। तर T20 विश्वकपको ट्रफी भने पहिलोपल्ट नेपाल ल्याइएको हो। T20 विश्वकप 7 फेब्रुअरीबाट भारत र श्रीलंकामा शुरू हुँदैछ। प्रतियोगितामा 20 टोली सहभागी हुनेछन्। भारत र श्रीलंकाका 8 मैदानमा 29 दिनसम्म यो प्रतियोगिता चल्नेछ। नेपाल समूह सीमा परेको छ। नेपालको समूहमा समान 2 पल्टको च्याम्पियन इंग्ल्याण्ड र वेस्ट इण्डिजसँगै इटाली र बंगलादेश छन्। विभागीय टोली एपीएफ क्लबले 33 त्रिवेणी कपको उपाधि रक्षा गरेको छ। बेसी शहर स्थित त्रिवेणी रंगशालामा सोमबार सम्पन्न फाइनलमा नामलामको नाङनादेवी एफसीलाई 2-0 गोलले पराजित गर्दै एपीएफले 2 पल्ट उपाधि जितेको हो। यो सँगै एपीएफले 12 लाख रुपियाँ हात पारेको छ भने नामलाले भने 6 लाख रुपियाँमै चित्त बुझाएको छ।
अब मौसम। आगामी 24 घण्टामा तराई भूभागका धेरै स्थानहरूमा हुस्सू रहनुका साथै कोशी गण्डकी र कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। जेएनजी शहीद परिवारको कल्याणकारी कार्यक्रम सञ्चालन गर्न अनुदान उपलब्ध गराउने सरकारको निर्णय। सामाजिक सद्भाव कायम राखी शान्तिपूर्ण निर्वाचनका लागि सघाउन प्रधानमन्त्री सुशीला कार्कीद्वारा सबै पक्षलाई आह्वान। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 77 जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृत नियुक्त। र अमेरिकाद्वारा बन्धक बनाइएका भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उहाँकी पत्नीलाई लागू औषध सम्बन्धी मुद्दामा न्यूयोर्कको एक अदालतमा उपस्थित गराइदै कोलम्बिया र मेक्सिकोमा पनि सैन्य आक्रमण गरिने राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। हवस् त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।